यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अत्यावश्यक ऐन कानून बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना हुने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। आज कोशी प्रदेशका केही स्थानमा अत्यधिक र केही प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। वर्षाका कारण हुने जोखिम बाट बच्न सावधानी रहन मौसम विभागको आग्रह। र असावधानी बस गोप्य सूचना चुहावट भएपछि बेलायत प्रवेश गर्न चाहने अफगानीका लागि बेलायत नै नयाँ पुनर्वासको व्यवस्था। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानून बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदी आवश्यक छलफल सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो। उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति तिनै उत्तम व्यवस्था भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित र आवश्यक कानून बनाउने थलो भएकोले संसद र यसका समिति मार्फत आवश्यक कानून बनाउने र जनताका जल्दाबद्ला समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो। सरकारले हरेक वर्ष साउन 16 गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्री परिषद बैठकले जापानमा कामदार पठाउने सम्झौता 5 वर्ष थप गर्ने निर्णय गरेको जानकारी गराउनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले क्यासिनो नीति र जनसंख्या नीति स्वीकृत गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले थानकोट नागढुङ्गा सड़क खण्ड विस्तारका लागि जापान सरकारबाट प्राप्त हुने करिब 6 अर्ब जापानी ऐन सहुलियत ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री गुरूङले जानकारी दिनुभयो।
प्रत्येक वर्षको साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने पनि निर्णय भएको छ। त्यस्तै छनौटको निर्णय छ, आर्थिक वर्ष 2081-82 लागि उख उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रति क्विन्टल ₹35 कायम गर्ने निर्णय गरिएको छ। नेपालका जापान सरकार बीच सन् 2019 मार्च 2020 भएको संयुक्त कामदार पठाउने विषयको महासन्धि पत्रको अवधि 19 मार्च 2024 थप 5 वर्षको लागि नवीकरण गर्नु पनि स्वीकृति प्रदान गरिएको छ। त्यस्तै दुईमा चाहिँ राष्ट्रिय बिमा प्राधिकरणका सञ्चालन समितिका अध्यक्ष श्री शरद ओझाको आचरण कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्ण गिरीको अध्यक्षतामा श्री जीवन प्रकाश सिटौला र श्री कपिल देव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालन समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सचिव श्री सेवन्तक पोखरेललाई टोक्ने निर्णय भएको छ। निर्माणाधीन ढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापान एन 5 अर्ब 70 करोड बराबरको थप ऋण सहायता स्वीकार गर्ने चाहिँ निर्णय भएको छ।
मन्त्री परिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ ग्रहण कार्यक्रम आज साँझ 6 बजेका लागि तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई हिजो सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि सामान्य प्रशासन मन्त्री रहनुभएका राजकुमार गुप्ताले घुस प्रकरणमा परेर विवादित भनेपछि प्रधानमन्त्रीको निर्देशनमा हिजो राजीनामा गर्नुभएको थियो। नवनियुक्त मन्त्री न्यौपाने राष्ट्रिय सभाको सदस्य हुनुहुन्छ। लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको 18 बैठकले आगामी आर्थिक वर्षका लागि 49.59 करोड रूपियाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डाक्टर तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। विश्वविद्यालयको हालको बेरुजु 0.5 मात्रै भएको बैठकलाई अवगत गराइयो। कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय प्रतिष्ठानहरूले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकलाई अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ। बैठकमा सांसदहरू मनिष झा, दुर्गा गुरूङ लगायतले वरिष्ठ कानून व्यवसायी हुन 25 वर्ष ओकालत गरेको हुनुपर्ने, कानून व्यवसाय परिषदमा महिला, दलित, जनजाति, मधेसी लगायत समावेशी सहभागिता रहनुपर्ने संशोधन प्रस्ताव पेश गर्नुभयो। उहाँहरूले सरकारी सेवामा रहेका कर्मचारीले कानून व्यवसाय अनुमति पत्र लिन चाहेमा परीक्षा अगावै लिखित रूपमा परिषदमा सरकारी कर्मचारी रहेको बेहोरा सहितको निवेदन दिने व्यवस्थालाई विधेयकले समेट्नुपर्ने सुझाव दिनुभयो। समितिले आजै उक्त विधेयकका सम्बन्धमा नेपाल कानून आयोगसँग पनि सुझाव लिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। खानेपानी मन्त्री प्रदीप यादवले आफूले मन्त्रालय सम्हालेको 1 वर्षभित्र खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्नुभएको छ। पदभार ग्रहण गरेसँगै 1 वर्षको उपलक्ष्यमा बोल्दै उहाँले विगतका वर्षमा पुष र माघमा मेलम्चीको पानी आपूर्ति हुने गरेकामा आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि असोज 22 गतेदेखि नै पानी ल्याउन सफल भएको बताउनुहुँदै दैनिक 6 करोड़ लिटर भन्दा बढ़ी पानी काठमाण्डुमा आपूर्ति भइरहेको जानकारी दिनुभयो। उहाँले खानेपानी मन्त्रालयको व्यवस्थापन सर्वेक्षण गरी खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत अस्थायी रूपमा सञ्चालित आयोजनालाई 15 वटा स्थायी कार्यकालका रूपमा स्थापना गरिएको बताउनुभयो। साथै काठमाण्डु उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको खानेपानी विस्तारका लागि 5 वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको जानकारी दिनुभयो। नेपाल आयल निगमले डिजेल, मटितेल र पेट्रोलको मूल्य घटाएको छ। गैरातीदेखि लागू हुने गरी डिजेल, मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रति लिटर 1 रूपियाँ र पेट्रोलमा प्रति लिटर 5 रूपियाँ घटाएको छ। भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडले अब आउने नेपाली कांग्रेसको 15 महाधिवेशनमा गुटभन्दा माथि उठेर देश र जनताको मुद्दा सम्बोधन गर्ने नेतृत्व चयन आवश्यक रहेको बताउनु भएको छ। विराटनगर स्थित कोइराला निवासमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले 5 वर्षभित्र देश विकास, जनताको चाहना र युवा पुस्ताको सोच र चिन्तनमा भरोसायुक्त दृढता व्यक्त गर्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको बताउनुभयो। वर्तमान सरकारले बजेट निर्माणमा सकारात्मक कुरालाई सम्बोधन गरेको तथा सरकारले ल्याएको नयाँ नीतिका कारण पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको पनि उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष 2081-82 मात्रै 20 लाख भन्दा बढ़ी बिरूवा वितरण गरिएको छ, तर तीमध्ये धेरै बिरूवाको संरक्षणप्रति नागरिकहरूको तर्फबाट अपेक्षित चासो नदेखाएकोमा वन अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
हरियाली प्रवर्धन र वातावरणीय सन्तुलनका लागि सुदूरपश्चिम प्रदेशभर आर्थिक वर्ष 2081-82 20 लाख भन्दा बढी बिरूवा वितरण गरिए, तर रोपिएका ती बिरूवा मध्ये धेरै संरक्षण विहीन छन्। रोप्ने अभियान त छ, तर जोगाउनेतिर सबैको ध्यान पुग्न सकेको छैन। सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका महानिर्देशक हेमराज विष्ट:
सबैतिर गर्दाखेरि 20 लाख हाराहारीमा होला कम्तीमा पनि, तर अब हामीलाई एउटा आरोप लाग्ने के हो भने बिरुवा यति रोपिन्छ हरेक वर्ष तर बाँच्दैन, किन भन्दाखेरि 2-4 कुराहरूमा ध्यान दिँदैन। बिरुवा यसरी रोपिसकेपछि पनि कतिपय ठाउँमा वन्यजन्तु यो मृगहरूले खाइदिने, गाई बस्तुले खाइदिने, अनि वन डढेलोको कारणले बिरुवाहरू डढेर जानेर यो जुन 2-3 महिना पानी पर्दैन नि त्यतिखेर बिरुवाहरू मर्ने गरेका छन्। तर पनि के हो भने कम्तीमा अब 10 बिरुवामा 2 बिरुवा मात्र पनि हुर्क्यो भने त्यसको लाभ लगानी भन्दा धेरै हुन्छ।
वृक्षारोपणले हरियाली ल्याउँछ, अक्सिजन दिन्छ, तर संरक्षण बिना सबै प्रयास व्यर्थ हुन्छ। संरक्षण प्रति जनचासो अझै कमजोर छ। यही चिन्तालाई सम्बोधन गर्ने उद्देश्य सहित कञ्चनपुरको कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले हालै 85,000 बिरुवा निशुल्क वितरण अभियान शुरू गरेको छ। उक्त अभियानमा पालिकाले समेत सहकार्य गरिरहेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा:
प्रत्येक वर्ष हामीले चाहे नगरपालिकाले सहयोग गरोस् चाहे वनले सहयोग गरोस् हामीले बिरुवा वितरण गरिरहेका छौँ। अब यो आर्थिक रूपले फाइदा तपाईँलाई अलिक ढिलो आउला, तर स्वास्थ्यको लागि फाइदा अक्सिजन आदि इत्यादि जुन बिरुवाले दिन्छ त्यो त बिरुवा लगाएदेखिबाट दिन्छ।
बिरुवा रोप्नु मात्रै समाधान होइन, त्यसको संरक्षण र अनुगमन पनि अत्यावश्यक छ। पचकडिया नर्सरीमा उत्पादन गरिएका गोल्ड मोहर, वीरेन्द्र फूल, राजवृक्ष, टिक, मसला, अमला, बकाइनो, अम्बा, जामुन, सेसौ, मोरिङ्गा, कपूर र नीम जस्ता बिरुवाहरू वितरण गरिँदैछन्। बिरुवा पाउनका लागि नागरिकले आवश्यक कागजात बुझाउनु पर्ने व्यवस्था गरिएको छ। कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव:
चालु आर्थिक वर्ष 2081-82 35,000 बहुवर्षीय बिरुवा र वार्षिक रूपमा उत्पादन गर्ने 50,000 बिरुवा हामीले उत्पादन गरेका छौँ र बिरुवा चाहिँ नर्सरीमा राधासम्म हामीले बिरुवा वितरण गर्नेछौँ।
जनस्तरसम्म वृक्षारोपणको पहुँच पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले वातावरण संरक्षण प्रति चेतना जगाउने विश्वास लिइएको छ। तर रोपेर मात्र होइन, जोगाउन सके मात्रै हरियाली वातावरणको भविष्य सुनिश्चित हुनेछ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सुदूरपश्चिम प्रदेशभर 20,00,000 भन्दा बढी बिरुवा वितरण सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। विश्वकै सबैभन्दा वृद्ध म्याराथन धावक फौजा सिंहको गाडीको ठक्करबाट मृत्यु भएको भन्दै भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। अभियुक्त गाड़ी चालक अमृतपाल सिंह ढिल्लन रहेको र उनले तीव्र गतिमा चलाइरहेको एसयूवी गाड़ीले पैदल यात्रा गरिरहेका 104 वर्षीय ब्रिटिश भारतीय धावक फौजा सिंहलाई ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट गम्भीर घाइते भएपछि सिंहलाई अस्पताल पुर्याइएकोमा केही समयमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अस्ति सोमबार भारतको पंजाब राज्यमा उक्त घटना भएको हो। विश्वव्यापी आइकन सिंहले 100 वर्षभन्दा माथिको उमेर सहित धेरै उमेर समूहमा म्याराथन दौड़ेर रेकर्ड बनाउनु भएको थियो। उहाँले 89 वर्षको उमेरमा दौड़िन शुरू गरी सन् 2000 देखि 2013 9 पूर्ण म्याराथन दौड़मा सहभागी हुनुभई निवृत्त जीवन बिताइरहनु भएको भारतीय संचार माध्यमले जनाएको छ। बेलायतका एक अधिकारीको असावधानीवश बेलायत प्रवेश गर्न चाहने हजारौं अफगानीहरूको सूचना चुआउट भएपछि ती अफगानीहरूलाई बेलायतमा पुनर्वास गराइएको छ। सन् 2022 फेब्रुअरीमा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि बेलायत सर्न आवेदन दिएका लगभग 19,000 मानिसहरूको व्यक्तिगत विवरण चुआउट भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अगस्त 2023 फेसबुकमा केही विवरणहरू देखा परेपछि मात्र बेलायतको अघिल्लो सरकारले उक्त सूचना चुहाएको बारेमा थाहा पाएको हो। चुआउट सूचीमा रहेकाहरूका लागि 9 महिनापछि बेलायतमा नयाँ पुनर्वास योजना तयार गरिएको र अहिलेसम्म 4,500 अफगानीहरू बेलायत पुगिसकेका अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग 50 दिनभित्र युद्ध विराम नभए रूस विरूद्ध भारी कर लगाउने भन्दै दिएको चेतावनीप्रति रूसका विदेश मन्त्री सर्गे लाभ्रोभले यसको अर्थ के हो भनेर प्रश्न सोध्नु भएको छ। रूसी सरकारी समाचार एजेन्सी तासको अनुसार लाभ्रोभले ट्रम्पले 50 दिनको समय दिनुको अर्थ के हो भन्दै प्रश्न सोध्नु भएको थियो। यसअघि पनि ट्रम्पले 24 घण्टा र 100 दिनको समयावधि दिइसकेकोले ट्रम्पको पछिल्लो टिप्पणीको अर्थ आफूहरूले बुझ्न चाहेको विदेश मन्त्रीले बताउनुभयो। र आज कोशी प्रदेशका केही स्थानमा अत्यधिक पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन विभागले अनुरोध गरेको छ। सम्भावित वर्षाका कारण बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधानी रहन आग्रह गरेको हो। ठूला तथा साना नदीमा र खोलामा पानीको सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपास सड़क तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सरोकार सबैलाई आग्रह गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। अत्यावश्यक ऐन कानून बनाउँदा हुने ढिला सुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना हुने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। आज कोशी प्रदेशका केही स्थानमा अत्यधिक र केही प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, वर्षाका कारण हुने जोखिमबाट सावधानी रहन मौसम विभागको आग्रह र असावधानीवश गोप्य सूचना चुहाउट भएपछि बेलायती प्रवेश गर्न चाहने अफगानीहरूका लागि बेलायतमै नयाँ पुनर्वासको व्यवस्था। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।